देश परदेशबाट नमस्कार तथा स्वागत म ऋतुको
अनि स्वागत र नमस्कार म रुबिनाको पनि
देश परदेश कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कबाट हरेक साता यसै बेला प्रसारण हुन्छ साथै मेचीदेखि महाकालीसम्मका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ देश परदेश कार्यक्रम तपाईँ आफूले चाहेको समयमा उज्यालो अनलाइन .com र उज्यालो एप्लिकेशनबाट सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ
कार्यक्रम देश परदेशमा हामी तपाईँ हाम्रै सरोकार र रूचिका विषयहरू देशभित्र र बाहिर पाइने कामका अवसर कामका लागि चाहिने सिप काम गर्न जाने देशको हावापानी रहनसहन चालचलन र विदेशमा काम गर्दा सावधान हुनुपर्ने विषयमा कुरा गर्छौं
साउदी अरबमा अलपत्र पर्ने नेपाली कामदारको संख्या बढ़िरहेको छ त्यसैले आजको देश परदेश कार्यक्रम साउदी अरबमा अलपत्र परेका नेपाली कामदार र उनीहरूलाई उद्धार गर्न परेको समस्यामा केन्द्रित छ साउदी अरबमा कार्यरत नेपाली कामदारलाई अहिले के कस्ता समस्याले पिरोलेको छ त भन्ने विषयमा एक सामग्री प्रस्तुत गर्छौं
अब काम दिनुपर्ने भनेर चाहिँ उहाँहरूले सूचना गरिरहेको छ अब नेपाली अथवा बाहिरको मान्छेहरू धेरै नल्याउने अब बिस्तारै बिस्तारै आउट गर्ने भनेर चाहिँ सुनिरहेको छ
भनेको तलब सुविधा नपाउने तथा काम नपाएर अलपत्र पर्ने संख्या बढ़न थालेपछि तिनीहरूलाई उद्धार गर्न समस्या अहिले के भइरहेको छ त भन्ने विषयमा कार्यवाहक नेपाली राजदूत आनन्द प्रसाद शर्मासित पछिल्लो अवस्थाबारे जानकारी लिने तयारी गरेका छौ
सरकारलाई वस्तु तिर्नुपर्ने त्यो वस्तु एकैचोटि तिर्नुपर्दा धेरै हुने अब कम्पनी आफै त्यहाँ आर्थिक संकटमा परे हुनाले त्यो पैसा तिर्न नसक्ने त्यो कारणले गर्दाखेरि ल्याएर पठाउनलाई गाह्रो हुन्छ
त्यस्तै विदेशमा समस्यामा परेकाहरूलाई उद्धार गर्न किन पैसा पठाउन सकिएन भन्ने विषयमा वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफले र वैदेशिक रोजगार विभागको जिम्मेवारी के त भन्ने विषयमा विभागका महानिर्देशक विश्वराज पाण्डेसित पनि कुराकानी गर्नेछौ
होइन यो समस्या हामीले वास्तवमा मन्त्रालयमा रिपोर्टिङ गरिसकेका छौं अब यो मन्त्रालय स्तरमा यो कुराहरू पुगिसकेका छ अब उताबाट इनिसिएसन लिइन्छ होला
तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ हप्ताभरिका वैदेशिक रोजगार गतिविधि
वैदेशिक रोजगार सम्बन्धी गुनासा सुन्न सरकारले निशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ पीड़ितका गुनासा सुन्न र तत्काल समस्या समाधानका लागि पहल गर्न वैदेशिक रोजगार विभागमा आइतबारदेखि निशुल्क टेलिफोन सेवा शुरू भएको हो अब कुनै गुनासो भए वा समस्या परेमा 16600199999 फोन गर्न सकिने विभागकी निर्देशक रमा भट्टराईले जानकारी दिनुभयो विभागमा शुरू भएको टेलिफोन सेवा तत्कालका लागि कार्यालय समयमा र यसलाई 24 घण्टा संचरणमा ल्याउने तयारी भइरहेको छ यस्तै उजुरी आएपछि कारवाहीका लागि प्रहरी सहितको टोली राख्ने विषयमा पनि छलफल भइरहेको छ प्रहरी सहितको टोली राखे उजुरी आएपछि प्रहरीले तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउनेछ वैदेशिक रोजगार विभागले सोमबारदेखि सुरक्षा गार्डका लागि पनि श्रम स्वीकृति दिन थालेको छ गएको भदौ 20 गतेदेखि रोकिएको सुरक्षा गार्डको श्रम स्वीकृति संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णयपछि खुल्ला भएको हो यसअघि नै कार्यवाहीमा परेका र मंगसिर 6 गतेसम्म मुद्दा परेका बाहेकका म्यान पावर कम्पनीले सोमबारदेखि श्रम स्वीकृति लिन थालेको विभागका महानिर्देशक विश्वराज पाण्डेले जानकारी दिनुभयो सुरक्षा गार्डमा नेपाली कामदार पठाउँदा म्यान पावर व्यवसायले बढ़ी शुल्क लिएको गुनासो बढ़ेपछि श्रम समितिले तत्कालका लागि सुरक्षा गार्डमा नपठाउन निर्देशन दिएको थियो तर नेपालीलाई रोकेपछि अन्य देशबाट सुरक्षा गार्ड लिन थालेको भन्दै फेरि खुल्ला गरिएको हो व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारमाथि भइरहेको ठगी रोक्न तथा छानबिन गरी कारवाही गर्न निर्देशन दिएको छ इमिग्रेसन सेक्युरिटी क्लियरेन्स आईएससी र वान स्टप सेन्टरको नाममा भइरहेको ठगीमा संलग्नलाई कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो बैठकले मलेसिया सरकारसँग कूटनीतिक पहल गरी नेपाली कामदार ठगिने यस्ता कार्य रोक्न परराष्ट्र मन्त्रालयलाई पनि निर्देशन दिएको छ सम्बन्धित निकायसँग पूर्व स्वीकृति नलिई नेपालमा कम्पनी खोल्न अनुमति दिने कार्यमा संलग्न कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीलाई कारवाही गर्न समितिले उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले गृह मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने ठगीको तत्काल छानबिन गरी कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी उजिर कार्की साउदी अरबमा श्रम स्वीकृति लिएर अथवा वैधानिक रूपमा जाने नेपाली कामदारको संख्या 9 लाख भन्दा धेरै छ पछिल्लो समय नेपाली कामदारको प्रमुख गन्तव्य रहेको साउदीमा 90 लाख आप्रवासी कामदार छन्
तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि तेल उत्पादन गर्ने खाड़ी मुलुक साउदीका कम्पनीहरू घाटामा चल्दैछन्। तेल बेचेर धनी भएको यो देशमा आर्थिक समस्या पर्न थालेको छ किनभने साउदीको अर्थतन्त्रको ठूलो हिस्सा तेल र त्यससँग सम्बन्धित उत्पादनमा निर्भर छ। निर्माण क्षेत्रका कम्पनीमा धेरै समस्या देखिएको छ। उत्पादनमूलक कम्पनीहरूले पनि कामदारलाई समयमै तलब दिन सकिरहेका छैनन्।
सेवामूलक क्षेत्रमा पनि यसको असर देखिएको छ। यसै कारण साउदी अरबमा तेलसँगै निर्माण र सेवा दिने सयौं कम्पनीहरू समेत बन्द भएका छन् र यस्ता कम्पनीमा काम गर्ने धेरै नेपालीले रोजगारी गुमाएका छन् भने कतिपय कामदारले लामो समयदेखि तलब पाएका छैनन्। त्यसरी काम र तलब नपाएर कामदार अलपत्र पर्ने क्रम बढ़िरहेको छ। साउदी अरबमा अलपत्र पर्ने नेपाली कामदारको पछिल्लो अवस्थाबारे जानकारी दिन अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ कार्यवाहक नेपाली राजदूत आनन्द प्रसाद शर्मा।
अब अहिले चाहिँ अब केही समयदेखि यो विभिन्न कम्पनीहरूमा चाहिँ तलब नपाउने कारणले गर्दाखेरि अब समस्यामा पर्ने कामदारहरूको संख्या वृद्धि भइरहेको छ है।
कति जति छन्
अहिले? अब त्यो यकिन संख्या त सबै संकलन गरेका छैन किनभने कतिपयले चाहिँ अब पर्खिबसेका हुन्छन् र पछि अलिक लामो समय दुई तिन महिना पछाडि मात्रै यहाँ हामीलाई अब सम्पर्क गर्छन्। अब हामी कहाँ चाहिँ अहिले सम्पर्क गर्नेहरू चाहिँ लगभग 1000 जति चाहिँ छन् यस्तो लामो समयदेखि तलब नपाएको भनेर। त्यसमा अब कोही चाहिँ अब आगो दुई चार महिनामै त्यस्तो समस्यामा परेका छन्, कोही चाहिँ अब एक वर्ष ट्रान्सन भएर समस्यामा परेको अवस्था त्यस्तो छ।
तपाईँहरूले चाहिँ अब ती जो समस्यामा परेको कामदार छन् तिनीहरूलाई चाहिँ उद्धार गर्नको लागि आर्थिक समस्या पर्यो भनेर भनिरहनु भएको छ। त्यस्तै आर्थिक समस्या परेको हो भने हामीले सम्बन्धित निकायसँग किन माग्न सकेनौ पैसा?
अब यस्तो छ, अब समस्यामा परेको अब आर्थिक समस्या भन्नाले अब आर्थिक समस्या मात्रै पनि होइन कि यहाँको कानुनी जटिलता पनि छ कि आर्थिक समस्या त सबै छ। अब जो जो समस्यामा परेका छन् तिनीहरूलाई चाहिँ हामीले यहाँको पहिले कम्पनीहरूसँग कुरा गरेर उहाँहरूलाई अब तलब दिलाउने, त्यस पछाडि तलब दिलाउन नसकेदेखि अब के अरे अन्यत्र अन्य कम्पनीमा चाहिँ ट्रान्सफर काम गर्ने व्यवस्था मिलाउने, अब त्यो पनि हुन नसकेदेखि नेपाल फर्कनको लागि चाहिँ प्रक्रिया सुरु गर्ने र प्रक्रिया पुरा नहुन्जेल बस्ने खानेको व्यवस्था गर्ने कुरा गर्न के काम गर्नलाई उहाँहरूलाई चाहिँ हामी अनुरोध गरिरहेका छौँ अघि। अब कतिपयको चाहिँ अब त्यस्तो यहाँ कम्पनीहरूले एउटा काम भएन भने पनि अर्को कम्पनीमा हुन्छ त ट्रान्सफर गर्न मिल्छ त्यो गर्छौँ भनेर केही समय अब त्यो टाइम उहाँहरूले चाहिँ लिइरहनु भएको छ, लिने अवस्थामा पनि छन्। अब त्यो सम्भव नै नभएको अब अथवा काम गर्न नचाहनेहरूको लागि चाहिँ हामी नेपाल फर्काउनको लागि अब यहाँको कम्पनी त्यस पछाडि नेपालबाट पठाउने म्यान पावर एजेन्सी उनीहरूसँग कोअर्डिनेसन गरेर त्यो फर्काउने काम गरिरहेका छौँ। अब कतिपय के हुन्छ कन्ट्र्याक्ट पुरा नभएका कम्पनीहरू के गर्छन् भनेदेखि अब ती कामदारहरू अब नेपालबाट पछि फेरि भिकाउनुभन्दा यहीँ आइसकेकाहरूलाई अन्यत्र कम्पनीमा लगायो भनेदेखि उनीहरूको कस्ट पनि कम हुने र उनीहरूले नै काम पाउने भन्ने हिसाबले त्यस्तो किसिमले चाहिँ व्यवस्थापन गर्न खोजिरहेका छन्। तर अब हाम्रो नेपाली अब श्रमिकहरू प्रायः चाहिँ अब फर्किने मनसाय राखेका हुन्छन्, त्यसैले गर्दाखेरि चाहिँ अलिकति यहाँ समय लागेको परेको एउटा कारण त्यो पनि हो।
कानुनी समस्या चाहिँ कस्तो छ त्यहाँ नेपाली कामदारलाई फर्काउनको लागि?
कानुनी समस्या कस्तो छ भने यहाँ कफला सिस्टम भन्छन्, कफला सिस्टम अन्तर्गत चाहिँ यो श्रमिकहरूको सम्पूर्ण इमिग्रेसन के अरे राइट चाहिँ त्यो कफिलको ले कन्ट्रोल गर्छ क्या, उनीहरूलाई झिकाउने, त्यस पछाडि एउटा कम्पनीबाट अर्को कम्पनीमा ट्रान्सफर गर्नुपर्ने गर्ने र यहाँबाट स्वदेश फिर्ता गर्नको लागि उसको लिखित स्वीकृति चाहिन्छ। त्यो लिखित स्वीकृति नभइकन श्रमिकहरू फर्किन सक्दैनन्। त्यो लिखित स्वीकृति दिने सिलसिलामा चाहिँ अब उसले कतिपयले चाहिँ अब यहाँको चाहिँ त्यो परिचय पत्र हुन्छ रेसिडेन्स पर्मिट त्यो नबनाइकन राखे हुँदो रहेछन् होइन, त्यो नबनाइकन राखे हुनाले अब त्यो बनाउनको लागि सरकारलाई वस्तु तिर्नुपर्ने, त्यो वस्तु एकैचोटि तिर्नुपर्दा धेरै हुने, अब कम्पनी आफै त्यहाँ आर्थिक सङ्कटमा परे हुनाले त्यो पैसा तिर्न नसक्ने, त्यो कारणले गर्दाखेरि अब उनीहरू अब त्यो कानुन रूपमा उनीहरूलाई चाहिँ अब ल्याएर पठाउनलाई
नेपालीलाई साह्रो गाह्रोमा सघाउन साउदीको रियादमा नेपाली दूतावास र जेद्दामा महावाणिज्य दूतावासको कार्यालय छ। दूतावासले काम र तलब दिन नसक्ने कम्पनीमा काम गर्न खोज्ने कामदारको श्रम स्वीकृति रोक्न श्रम तथा रोजगार मन्त्रालयलाई आग्रह गरिसकेको छ। तर श्रम स्वीकृति रोक्नुपर्ने विभागले अहिले पनि साउदीमा जाने नयाँ कामदारलाई रोक्न थालेको छैन। किन त? विभागका महानिर्देशक विश्वराज पाण्डेसित कुराकानी गर्दै हुनुहुन्छ साथी उजिर कार्की।
केही समस्याहरू त्यहाँ देखेकै हो, खास गरी अब यो रिसेसनले गर्दा हो कि के हो कुनै तेलको भाव घट्दाखेरि कम्पनीहरू अलिक बन्द हुने अवस्था रहेको देखियो त्यहाँ। त्यही भएर अब यहाँ कामदारहरू जुन कम्पनीमा जान्छ केही कम्पनी बन्द भएको अनि अन्त ट्रान्सफर गरेको र अन्त ट्रान्सफर ठाउँमा नि राम्रो रेस्पोन्सहरू नभएको अवस्थाहरू चाहिँ यहाँ देखेको छ। अब यता एमबेसीमा नि धेरै मान्छेहरू सम्पर्क भएको छन्, यहाँ हाम्रो विभागमा पनि यो उद्धारको लागि धेरै निवेदनहरू पनि परेका छन्। हामीले सक्दो चाहिँ यहाँबाट चाहिँ के भने प्रयास गरिरहेछौँ, तर के भनेदेखि साउदीमा अलिक तुरन्तै यो उद्धार गर्न कम्पनीमा इन्भल्भ भइसकेकाहरूलाई उद्धार गर्न चाहिँ अलिकति केही समय लाग्ने भन्ने कुराहरू चाहिँ के भनेदेखि बुझिन आएकोले अलिकति केही ढिलाइ चाहिँ भइरहेछ। तर हामीले त्यो समस्या म्यान पावर कम्पनीहरूलाई बोलाएर छिटोभन्दा छिटो समस्या निराकरण गर्न प्रयास गरिरहेछौँ।
अब म्यान पावरहरूले चाहिँ अब भइसकेको समस्यालाई सहयोग गर्ने भए अर्थात् उद्धारमा सहयोग गर्ने भए होला, अब हामीले आउँदो दिनमा चाहिँ समस्या नदोहोरिनलाई चाहिँ के तयारी गरिरहेछौँ?
यस्तो हो, अब यो मुलुकमै मुलुकको आर्थिक अवस्थाकै यो पक्षसँग सम्बन्धित भएको भन्नाले अब हामीले यो चाहिँ के भनेदेखि यो कुरालाई हामीले कसरी चाहिँ एड्रेस गर्ने भन्ने विषयमा यो वास्तवमा चाहिँ धेरै कामदार त्यहाँ भएको कारणले गर्दा चाहिँ के भनेदेखि यो अलि नेसनल लेभलबाटै यसमा चाहिँ चिन्तन हुनु अहिले जरुरी देखेको छु मैले।
अब विदेश स्थित दूतावासले पनि अब साउदीमा देखिएको समस्या चाहिँ हामीले मात्रै समाधान गर्ने खालको भएन, अब नेपालबाटै केही गर्नुपर्छ निमित्त राजदूतले भन्नुभएको थियो, अनि श्रम स्वीकृति नै रोक्न सकिन्न?
श्रम स्वीकृति अब यसरी विदेशी राज के अरे हाम्रो राजदूतले भनेको कुरा त अब यो फर्मल्ली आइपुगेको छैन हामी कहाँ, अब कुनै कार्यक्रममा भन्नुभयो होला। वास्तव समस्या सिरियस त छ, तर के भनेदेखि अब यसलाई कसरी ह्यान्डल गर्ने भन्ने कुरा चाहिँ के भनेदेखि अलिक माथिल्लो लेभलबाटै यस विषयमा चाहिँ के निर्णय हुन आवश्यक छ। अब त्यहाँ जान बन्दै गर्ने भन्ने व्यवस्था यो धेरै माथिल्लो लेभलको निर्णयबाट मात्रै यो सम्भावना देख्छु मैले। यो विभाग स्तरबाट एउटा राय सुझाव मागिआएको खण्डमा हामीले दिने कुरा हो, तर के भनेदेखि यसमा हामीले केही हाम्रो स्तरबाट निर्णय हुन सक्ला जस्तो लाग्दैन।
अहिले श्रम स्वीकृति लिनेहरू चाहिँ घटेका छन् कि बढिरहेछन् साउदीमा?
देशव्यापी चाहिँ के भनेदेखि त्यहाँको समस्याको चाहिँ के भने अलिकति बारेमा जानकारी धेरैलाई भइसकेको कारणले गर्दा अलिक घटिरहेको जस्तो लाग्छ। म्यान पावर कम्पनी पनि अलिकति छ नि साउदीमा पठाउँदा अहिले उनीहरूले जुन किसिमको अलिकति आर्थिक भार वहन गर्नु परेको छ त्यो हिसाबले त्यहाँबाट मागहरूमा अलिक त्यति चासो नराखेको अवस्था छ जस्तो लाग्छ।
अब के गर्न सकिन्छ? अब अहिले तत्काल चाहिँ साउदीमा समस्या छँदैछ, जाने क्रम पनि चलिरहेछ, हामीले अहिले तत्काल केही त गर्नु पर्ला नि।
मेरो विचारमा यो विषयमा चाहिँ के भने श्रम मन्त्रालय परराष्ट्र मन्त्रालय सँगै बसेर केही निर्णयहरू अविलम्ब निर्णय लिनुपर्ने जस्तो मलाई लागेछ।
अब विभागमा आछन् समस्या, यो खालका समस्या बढी देखिन थाले, के गर्न सकिन्छ भनेर त्यो तहमा तपाईँहरूले छलफल गर्न सक्नुहुन्न?
होइन, यो समस्या हामीले वास्तवमा मन्त्रालयमा रिपोर्टिङ गरिसकेका छौँ। अब यो मन्त्रालय स्तरमा यो कुराहरू पुगिसकेका छ, अब उताबाट इनिसिएसन लिइन्छ होला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क सँगसँगै देशैभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन र उज्यालो मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। उज्यालो अनलाइन.com तथा उज्यालो मोबाइल एप्लिकेशनबाट संसारको जुनसुकै ठाउँबाट जुनसुकै बेला पनि यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सकिन्छ।
वैदेशिक रोजगार सम्बन्धी थप जानकारी पाउन र आफूलाई लागेका कुरा लेखेर सहभागी हुन DESS देश @ unn.com.np इमेल लेख्न तपाईलाई हाम्रो विशेष अनुरोध छ। यस्तो इमेल तपाईको हातमा रहेको मोबाइलको उज्यालो एप्लिकेशनबाटै पठाउन सकिन्छ। यस कार्यक्रममा हामी परदेश जाँदाका सजिला अप्ठ्यारा र स्वदेशमै पाइने कामका अवसरका कुरा गर्छौं। विदेश जानु अघि नै सही सूचना र जानकारी लिएर जाँदा परदेशको काम र कमाई सुरक्षित हुन्छ। यस्ता जानकारी दिएर तपाईको वैदेशिक रोजगारको यात्रालाई सहज र सुरक्षित पार्नु रेडियो कार्यक्रम देश परदेशको उद्देश्य हो।
होइन माइली, तेरो उमेरका सबै केटीले विदेश गएर टन्न पैसा कमाइसके, तेरो जुनी चाहिँ चुलो चौको र गाई गोठमै जाने भयो। जान्छेस भने भने, तेरो भाग्य बलियो भएर होला, एउटा गतिलो मौका छ।
खै दिदी, आफूसँग फुट्या कौडी छैन, के विदेशको सपना देख्नु?
आमै, म चाहिँ परे हो कि क्या हो? जान्छेस भने लाग्ने खर्च पनि मै हालिदिउँला नि, एक पैसा लाग्दैन तेरो। अब विदेशमा टन्न कमाएपछि किस्तामा त तिर्लिस् नि।
कमाएपछि त तिरिहाल्छु नि दिदी। अनि काम चाहिँ के गर्नुपर्छ विदेशमा?
यहाँ जस्तै त हो नि, भात पकाउने, खुवाउने, केटाकेटीसँग खेलिदिने, सुक्खले पैसा कमाउँछस् मुरी। तर कसैलाई नभन है, थाहा पायो भने मलाई पनि पठाइदेऊ भन्नेको लर्कै लाग्छ। के गर्नु, धेरैले पठाउन सकिन्न, त मोरीको त माया लागेर पो त।
होइन, के कुरा गर्दैछ नि यहाँ, कसलाई कहाँ पठाउने कुरो हुँदैछ?
होइन होइन, केही होइन ब्यारे, यसै सुख दुःखका पात मारेर बस्यो।
हेर है माइली, तँ अघि सर नबोल, मैले सबै कुरा सुनिसके। पैसा दिदी कसैले विदेशमा काम लगाइदिन्छन्? भीमफेदीका तिनजना चेली यस्तैका कुरा पत्याउँदा बेपत्ता पारियो। तँलाई पनि बेच्लान्, कसैले सित्तैमा यसरी लगिदिन्छ? यिनलाई पुलिस बोलाएर पाता कसेर लानुपर्छ, अनि थाहा हुन्छ।
ललाई फकाई खाडीका विभिन्न देशमा पुर्याइएका हजारौं नेपाली महिला अहिले पनि कष्टकर जीवन बिताइरहेका छन्। दलाल तपाईँको छिमेकी वा नातागोताकै व्यक्ति पनि हुन सक्छ, त्यसैले सचेत बनाऊ।
आज प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा साउदी अरबमा अलपत्र परेका नेपाली कामदार र उनीहरूलाई उद्धार गर्न परेको समस्याका बारेमा कुरा गरिरहेका छौं। यसअघि हामीले सुन्यौं साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्द प्रसाद शर्मा र वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेसित गरिएको कुराकानी।
अब चाहिँ वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेसित कुरा गरौं। विदेश जाने कामदारले बोर्डको कल्याणकारी कोषमा अनिवार्य रूपमा 1,000 रूपियाँ जम्मा गर्नुपर्छ। विदेशमा काम गर्न गएका कामदार अप्ठ्यारोमा पर्दा खर्च गर्न सकियोस् भनेर यो कोषमा हरेक कामदारले रकम जम्मा गर्छन्। के यो कोषको रकम समस्यामा परेका कामदारको उद्धार गर्ने काममा लगाउन मिल्दैन र? हाम्रा प्रश्नको जवाफ दिन अहिले हामीसित हुनुहुन्छ बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले।
वैदेशिक रोजगारमा जाने कामदारहरूले वैदेशिक रोजगारमा जानुभन्दा पहिला श्रम स्वीकृति लिने क्रममा वैदेशिक रोजगार कल्याणकारी कोषमा केही रकम जम्मा गर्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा 1,000 रूपियाँ प्रति कामदार जम्मा गर्नुपर्ने हुन्छ। त्यो संकलित कोषलाई कुन कुन ठाउँमा खर्च गर्ने भन्ने सन्दर्भमा प्रष्ट व्यवस्था वैदेशिक रोजगार ऐन र नियमावलीले गरेको छ र वैदेशिक रोजगार ऐनमा उल्लेख भए अनुसार त्यो कोषलाई कामदारको हितमा प्रयोग गर्ने भन्ने उल्लेख छ। तर त्यहाँ केही निश्चित बुदाहरू तोकिएको छ, जस्तो विदेशमा कुनै कामदार समस्यामा परेको अवस्था छ, यदि त्यो समस्यामा पर्नुको कारण चाहिँ नि उसले पारिश्रमिक नपाएर हो अथवा भनेको काम नपाएर हो भने यहाँ पठाउने संस्थाले नै उसलाई फिर्ता ल्याइदिनुपर्ने हुन्छ। अनि कतिपय अवस्थामा त्यहाँको रोजगारदाताले नै त्यसको जिम्मा लिनुपर्ने हुन्छ। प्राकृतिक विपत्ति, राजनैतिक समस्या, गम्भीर प्रकारका चाहिँ नि विशृङ्खलताहरू सृजना भएर ल्याउनु पर्यो भने नेपाल सरकारले खर्च गर्ने व्यवस्था छ। त्योभन्दा बाँकी रहेको अवस्था भनेको रोजगारदाताले पनि पठाउनु नपर्ने, यहाँ पठाउने मेन पावर कम्पनीहरूले पनि ल्याउनु नपर्ने र नेपाल सरकारले पनि बेहोर नपर्ने बीचको अवस्था भनेको करार अवधिभित्रको कामदार आफ्नो कुनै विशेष कारणले गर्दाखेरि समस्यामा पर्यो भने अनुसारको तलब पनि पाएको छ, भने अनुसारको काम पनि पाएको छ, अरू ठूलो चाहिँ नै प्राकृतिक, राजनैतिक, धार्मिक संकट आइपरेको पनि होइन, त्यो अवस्थामा उसलाई नेपाल फिर्ता गर्नुपर्ने अवस्था रह्यो भने वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गर्न सक्ने अवस्था कानूनमा गरेको देखिन्छ। अर्को पाटो, कोही कामदारको मृत्यु भयो भने त्यो मृत्यु भएको कामदारलाई नेपाल फिर्ता पठाउने पहिलो जिम्मेवारी त्यहीँको रोजगारदाता कम्पनीको हो। यदि करार अवधिभित्र मृत्यु भएको छ र चाहिँ रोजगारदाताले पठाएन भने, कुनै कारणले गर्दा पठाएन भने, अथवा ऊ त्यहाँ करार अवधिभित्र भए पनि कम्पनी छोडेको कारणले गर्दा अवैध भएको छ र उसलाई मृत्यु पश्चात रोजगारदाताले कुनै जिम्मेवारी लिन नचाहेको जानकारी दूतावासले हामीलाई गरायो भने त्यतिखेर त्यस्तो खालको सब नेपाल ल्याउनको लागि कल्याणकारी कोषको प्रयोग गर्न सक्ने अवस्था छ। अरू प्रयोग भनेको सूचनाहरू प्रवाहको लागि हो। त्यस्तै गरी कामदारको परिवारहरू बच्चाहरूलाई छात्रवृत्ति प्रदान गर्न, शैक्षिक सहयोग गर्नको लागि, सीसीसीआर केन्द्र सञ्चालन गर्नको लागि र महिला कामदार समस्यामा परेको अवस्थामा सहयोग गर्नको लागि, सुरक्षित गृह सञ्चालन गर्नका लागि कल्याणकारी कोषको प्रयोग गर्न सकिने अवस्था छ। र अर्को मुख्य पाटो भनेको अब मृत्यु भइसकेपछि मृतकको परिवारलाई आर्थिक सहायता अनि बिरामी भएर अङ्गभङ्ग भएर फर्केकालाई उपचार खर्चमा सहयोग गर्ने काममा कल्याणकारी कोषको प्रयोग हुन सक्छ।
अहिले बोर्डसित भएको जुन कल्याणकारी कोष छ त्यसमा कति पैसा छ?
अब कल्याणकारी कोषमा अहिले करिब करिब 4 अर्ब रुपियाँ रहेको अवस्था छ र हामीले नियम अनुसार वैदेशिक रोजगार ऐनले जे व्यवस्था गरेको छ त्यो व्यवस्था अनुसार कुनै नेपाली कामदार कार्यरत रहेको मुलुकमा त्यो कल्याणकारी कोषको पैसा खर्च गरेर उद्धार गर्नुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने त्यो उद्धार गर्नको लागि दूतावासले पैसा माग्दाखेरि पठाएका छौं। तर यहाँनिर अलिकति बुझाइमा र कानूनमा कहाँनिर चाहिँ अन्तर रहेको कुरा म प्रष्ट पार्न चाहन्छु भने एउटा त तोके अनुसारको तलब काम नपाएर कामदार समस्यामा पर्छ भने त्यस्ता कामदारहरूलाई फिर्ता ल्याउने जिम्मा पठाउने म्यान पावर कम्पनीको हो। त्यो दफालाई एनको त्यो दफालाई क्रियाशील बनाइएको नै छैन। सबैको बुझाइ के भयो भन्दा त्यहाँ समस्यामा पर्ने बित्तिकै त्यो मान्छेलाई चाहिँ ल्याउने जिम्मा वैदेशिक रोजगार प्रवर्धन बोर्डमा रहेको कल्याणकारी कोषको पैसा खर्च गरेर हो भन्ने रह्यो। त्यस्तो होइन। कानूनमा व्यवस्था प्रष्ट के हो भन्दा यदि तोके अनुसारको काम, तोके अनुसारको तलब र अरू सुविधाहरू नपाएर कामदार अप्ठ्यारोमा पर्यो अथवा कम्पनीले दुःख दिएर कामदार नेपाल फिर्ता हुनुपर्ने अवस्था रह्यो भने त्यतिखेर पठाउने मेन पावर कम्पनी जवाबदेही हुन्छ र उसले नेपाल त्यो कामदारलाई फिर्ता ल्याउनु पर्ने हुन्छ। यो कुरामा आम बुझाइमा अन्तर चाहिँ रह्यो। र अर्को कुरो ठूलो राजनैतिक समस्या, प्राकृतिक विपत्ति, कुनै खालको अप्ठ्यारो पर्यो भने त्यतिखेर फिर्ता ल्याउने जिम्मा फेरि नेपाल सरकारको हो। त्यतिखेरको खर्च फेरि त्यो कल्याणकारी कोषबाट गर्न मिल्ने अवस्था छैन। अर्को कुरो करार अवधि नागिसकेपछि, जस्तो 2 वर्षको लागि भनेर श्रम स्वीकृति लिएर गएको छ, 2 वर्ष कटिसकेपछि अहिलेसम्मको विद्यमान कानूनी व्यवस्थाको कुरा गर्दाखेरि 2 वर्षको लागि श्रम स्वीकृति लिएर गएको छ अथवा 3 वर्षको लागि श्रम स्वीकृति लिएर गएको छ, त्यो अवधि कटेपछि त्यो कामदार कुनै समस्यामा पर्यो भने कल्याणकारी कोषको पैसा खर्च गरेर उसलाई नेपाल फिर्ता ल्याउन अथवा उसको संरक्षण गर्न सक्ने अवस्था चाहिँ नि कानूनमै छैन।
कानूनकै हिसाबले अथवा हामीसँग जुन चाहिँ नीति नियम छ त्यो कारणले गर्दाखेरि अहिले हामीसँग जुन पैसा छ त्यो पनि खर्च गर्न सक्ने अवस्था छैन विदेशमा भएको अलपत्र परेका नेपाली कामदारका लागि।
त्यसरी भन्दा पनि त्यो त कानूनमा कल्याणकारी कोषको रकम यो यो ठाउँमा खर्च गर्नु भनेर बडो विवेकपूर्ण ढंगबाट लेखिएको छ। जस्तो तोकी अनुसारको जिम्मेवारी सबैले पूरा गरे त समस्या छैन नि त। जस्तो के भन्दा कामदार धेरै जसो समस्यामा कसरी परेका छन्, भने अनुसारको तलब नपाएर, भने अनुसारको काम नपाएर, भनेको कम्पनीमा काम गर्न नपाएर, भने अनुसारको अरू सेवा सुविधाहरू नपाएर कामदार अलपत्र परेका छन् धेरै कामदार। त्यसका लागि चाहिँ कल्याणकारी कोषको प्रयोग गर भनेर त यमै लेखेको छैन। त्यतिखेर त जिम्मेवार को हो भन्दाखेरि पठाउने मेन पावर कम्पनी हो नि त। उसले यदि तलब पाइन्छ, यो काम पाइन्छ, यो कम्पनीमा काम गर, यो सेवा सुविधा तिमीले पाउँछौ भनेर पठाउने पठाउँदाखेरि, तर उहाँ पुगिसकेपछि कामै अर्को, तलबै अर्को, कम्पनी नै अर्को भएपछि त कामदार फिर्ता हुनु पर्यो भने त कल्याणकारी कोषको पैसा खर्च गर्ने कुरा त भएन नि। कानूनी अस्पष्टता होइन, कानूनको प्रयोगमा चाहिँ नि अलिकति हामी चुक्यौं कि त्यतिखेर कसले खर्च गर्नुपर्छ, मेन पावर कम्पनीहरूले खर्च गर्नुपर्छ। ठूलो खालको प्राकृतिक विपत्ति समस्याहरू परेको छ भने त त्यो नेपाल सरकारले गरेको नै छ। अस्ति भर्खर मात्रै पनि अफगानिस्तानमा भएको घटनापछि तत्काल नेपाल सरकारले त्यहाँ रहेका नेपाली मृतक नेपालीहरूको सब नेपाल ल्याउने कुरा र चाहिँ नि बिरामी घाइते भएकालाई चाहिँ नि उपचारको लागि उपयुक्त ठाउँमा पुर्याउने काम त नेपाल सरकारले तत्कालै खर्च गरेर गर्यो। भनेपछि यो मूलत के हो भन्दाखेरि एउटा करार अवधि सकिएपछि पनि कामदार नेपाल नफर्केर लामो समयसम्म त्यहाँ बस्ने अनि समस्यामा परेपछि ल हामीलाई सरकारले सहयोग गरेन अथवा कल्याणकारी कोषको प्रयोग भएन भने त्यो गर्नै मिल्दैन कानूनले, उसलाई सरकारले 2 वर्ष बस अथवा 3 वर्ष बस भनेर पठाएको छ भने त त्यो अवधिमा फर्किनु पर्यो नि त। सरकारसित लिएको अनुमतिको त सम्मान गर्नु पर्यो, कानूनको पालना त गर्नु पर्यो। अर्को ठूलो संख्या के हो भन्दाखेरि यो ह्युमन क्राई अहिले भएको एउटा मुख्य पाटो चाहिँ के हो भन्दाखेरि तोके अनुसारको तलब, तोके अनुसारको चाहिँ नि काम, तोकेको कम्पनी, यहाँ जे जे भनिएको छ नि करारमा जे उल्लेख गरिएको छ त्यो उहाँ गएपछि नपाउने अनि मान्छे त्यहाँ समस्यामा पर्ने, त्यो समस्यामा परेको मान्छेलाई त कानूनमा परिकल्पनै गरेका छैन कि त्यो कल्याणकारी कोषको पैसा खर्च गरेर ल्यायो भनेर। त्यतिखेर त जिम्मेवारको हो भन्दा मेन पावर कम्पनी हो। यसरी काममा जाने व्यक्ति समयमा नै नेपाल फर्कने तोकिएको समयमा नेपाल फर्कने तोकेभन्दा बढी नबस्ने र चाहिँ नि कानूनमा व्यवस्था भए अनुसार रोजगारदाता र विशेष गरी यहाँबाट पठाउने म्यान पावर कम्पनी जिम्मेवार हुनुपर्ने अवस्थामा म्यान पावर कम्पनीलाई जिम्मेवार बनाउन सक्ने हो भने यो कुनै समस्या नै आउँथेन। हामी त के हो भन्दा सबै कुराको समाधान त्यही कल्याणकारी कोषबाट खोज्न खोज्यौँ, अरूले आफ्नो जिम्मेवारीबाट टाढा बसे पनि हुने। अब यो कानूनमै व्यवस्था नभएको कुरा त कि अब जम्मै कुरो यहीँबाट खर्च गर्ने हो, पाँच वर्ष सात वर्ष बसे पनि यहीँबाट खर्च गर्ने हो, तलब नपाए पनि भने अनुसारको काम नपाए पनि उद्धार गर्नु पर्यो भने जम्मै कल्याणकारी कोषकै पैसा खर्च गर्ने हो भने त्यही अनुसार कानुनी व्यवस्था हुनु पर्यो। होइन भने अहिलेको कानुनमा व्यवस्था त छ नि त, त्यो व्यवस्थाको प्रयोग चाहिँ नि गर्नु पर्यो, त्यो व्यवस्था कार्यान्वयन गर्ने हो भने समस्या नै आउँदैन।
यी त भए सरकारका कुरा, अब कामदारका कुरा सुनौ। साउदीमा काम गरिरहेका तर छुट्टीमा नेपाल आएका बेला पुनः श्रम स्वीकृति लिन काठमाडौँको ताहाचल स्थित श्रम ग्राममा हामीले केही कामदारसित भलाकुसारी गरेका छौ। अब लागौ कुराकानीतिर।
घर चाहिँ
फेरि साउदी जान लाग्नु भएछ
भनौँ, अब आफ्नो घरको समस्या अब त्यही त अनि
कति भयो साउदी जानु?
अब साउदी जानु थालेको अब 20 वर्ष भयो।
के छ कस्तो छ?
अब खै मेरो लागि अब ठिकै छ, कुरा राम्रै छ भनौँ।
के गर्नुहुन्छ त नि त्यहाँ?
त्यहाँ त म मालिकको घरमा हो काम गर्ने, यसो गार्डन सार्डन सफा पनि गर्ने। त्यही हो
कस्तो छ
फेसिलिटी? अब यस्तै त्यस्तै हो, सुविधा ठिकै छ भनौँ। कति त्यही 30-35 हजार हुन्छ महिनाको बुझ्छ। घरको स्थिति त्यस्तै हो, त्यस्तोले गर्दा बस्नु पर्यो। त्यही हो नि त, अब बच्चा पढाउने बाउमा बोर्डिङमा, अब सबै बोर्डिङ सिस्टम चल्छ, अब छोराछोरी पढाउनु पर्यो।
बोर्डिङ पढाउनु भएको छ?
हजुर, घर त गाउँतिर, तर बिहान चाहिँ अहिले सानो जग्गा ल्याएको छु होइन, अनि कच्चो घर बनाएको छु, अनि त्यसैमा दुईवटा एउटा छोरा एउटा छोरी छ, अनि बुढी छ, त्यसैले गरिरहेको छु।
अनि पुरै जिन्दगी पढ्दैतिर बित्न लागेको छ त?
अब भनौँ अब 2 साल लास्ट अब छोरालाई यसो व्यस्त गऱ्यो भने आउने भन्न चाहिँ लागिरहेको छ।
के भन्छन् त घरतिर? अब यति बस्छौँ भन्दैनन्?
भन्छन् तर अब के गर्ने, आफ्नो घरको समस्या छ, अब छोराले अलिक 12 पढेछ, त्यसैको लागि अब उसलाई यसो अलिकति ऊ गरेर गर्नु सकेपछि आउने भन्ने विचार छ।
र फेरि जाने?
जाने हो।
कसरी जाने त?
टिकट छ आउने जानेको, अब छुट्टी आएको 3 महिनाको, अब छुट्टी मिल्न, अब छुट्टी बितेपछि जाने हो।
कम्पनी कस्तो छ त नि? अनि साउदीमा त समस्या छ भन्न थाले खान क्यारे?
समस्या त छ साउदीमा, तर आफ्नो कम्पनी अनुसार अब हामीलाई अहिलेसम्म केही समस्या परेको छैन करे आफूलाई।
ठिकै छ,
ठिकै छ।
के भन्छ तलब?
अब 20 वर्ष भयो, एकचोटि पनि अब सेलेरी रोकेको छैन, काम पनि अब राम्रोसँग भइरहेछ, चलिरहेछ
है।
अब होटेल सोटेल राम्रो दिन्छ, खाना राम्रो दिन्छ, आफ्नो आफ्नो सोचाइ हो त्यो त, अब मलाई राम्रो लाग्छ गरे, आफ्नो आफ्नो सोचाइ हो त्यो, बाहिरको कुरो त म घुम्न पाउँदैन त्यस्तो, त्यसको लागि त शुभवारको फुल होटेल हो, अनि उही सेवा डिप्टी नै भयो, त्यहाँ अब छुट्टी गर्ने कामै पनि अब मालिक घरमा कुहाउँछु कुहाउन सरसफाई गरिरहनु पर्छ होइन, त्यसैले गर्दा छुट्टी नै पाइनँ, त्यो भएर मलाई बाहिर कुराहरू त्यति थाहा हुँदैन। अब गएर के गर्ने, अब त्यही काम गर्ने, 2 साल अनि फेरि थाहा हुँदैन।
मेरो शुभ नाम आशिष कुसले हो, दोलखा, मेरो वार्ड नम्बर 1 पर्छ, चरीकोट हो। साउदी बसेको म 2 साल, 2.5 सालै भन्ला।
तपाईँले काम गर्ने कम्पनीको नाम चाहिँ?
कम्पनी नाम चाहिँ अलवतानिया कम्पनी हो।
भनेको त्यहाँ के उत्पादन हुन्छ कि?
त्यहाँ त पोल्ट्री हो, पोल्ट्री फार्म हो, मतलब अब कुखुराको चाहिँ पोल्ट्री फार्म हो। जस ठिकै छ, नराम्रो छैन, हामी ड्राइभरमा गएको
हो। नेपाली कामदार कतिजना आउनु?
नेपाली कामदार हाम्रो कम्पनीमा लगभग लगभग मेरो विचारमा चाहिँ लगभग धेरै, अब टोटल्ली लेबर गर्दादेखि ड्राइभरसम्म लिएर चाहिँ अफिसमा बस्ने सहित लिएर चाहिँ तपाईँको लगभग मेरो विचारमा होला त्यहाँ 60-70 जना।
ए, उहाँहरूसँग भेटघाट हुन्छ
नेपाली साथीहरूसँग? सबैजना हामी नेपाली नै, नेपाली टन्नै छ, बाहिर देशको पनि छ, तर लगभग मेरो विचारमा त्यो कम्पनीमा आधी क्वार्टर चाहिँ नभन, त्यसको आधीको चाहिँ आधी चाहिँ मान्छे छ।
अहिले आर्थिक मन्दीले साउदी अरबमा अलिकति समस्या छ भनिन्छ, त्यसको प्रभाव तपाईँहरूले थाहा पाउनु भएको छ?
त्यस्तो खासै चाहिँ थाहा पाएको छैन, अब न्युजमा आउँछ, कुनै कुनै चाहिँ कम्पनीले चाहिँ सेलेरी नदिएको पनि त्यस्तो न्युजमा देखिन्छ पनि, अब कुनै चाहिँ एकदम अलपत्र बसेको, अलपत्र भएर बसेको मान्छेहरू पनि देखिन्छ न्युजतिर, यसो हेरिन्छ कहिलेकाहीँ, फेसबुकतिर बसिन्छ, हामीले सुन्नेमा चाहिँ त्यस्तो छ, तर हाम्रो कम्पनीमा चाहिँ त्यस्तो नराम्रो खासै त्यस्तो छैन, ठिकै छ भन्नु पऱ्यो अहिलेसम्म।
साथीभाइ बिच कुराकानी हुन्छ होला नि?
हाम्रो हुन्छ
विषयमा के कुराकानी हुन्छ,
मतलब हाम्रो साथी हुन्छ, अब के कस्तो छ, कतिको चाहिँ भनेर चाहिँ हामी साथीभाइ भन्छौँ, कि कुनै कुनै कम्पनीमा चाहिँ अब नराम्रो छ, हामीले पनि सहयोग गरिरहेको छ, तिमेल सीमाको लागि हामीले सहयोग पनि गऱ्यौँ, हाम्रो नेपाली लिम्बाएर चाहिँ जतिसम्म हामी सहयोग गरेका छौँ उसको लागि चाहिँ एकचोटि चाहिँ उसको एक्सिडेन्ट पनि भएर त्यस्तो केस भएर चाहिँ अहिले त्यसैमा बसिरहेको हुनुहुन्छ, त्यो
उहाँ चाहिँ बस्नु भइरहेको थियो जेलमा होइन, त्यस्तो गाडीको बारेमा विषयमा एक्सिडेन्ट भएर चाहिँ एउटा पाकिस्तान चाहिँ मर्नुभएको हुनाले उहाँ चाहिँ त्यहाँ बस्नुभएको छ। हामीले अब सहयोग पनि गऱ्यौँ, हामीले जति सहयोग गर्नु थियो हामीले चाहिँ जति सक्दो सहयोग गरिरहेछौँ उहाँको लागि निकाल्नुको लागि कोसिस गरिरहेछौँ। तै पनि अहिलेसम्म निस्कियो, उहाँ निस्किनु भएको छैन रहेछ होइन, अहिले हामीसँग कन्ट्याक्टमा पनि छ उहाँ।
यो जुन आर्थिक बन्दीपछि चाहिँ पीडित भएका नेपालीहरूलाई भेट्नु भएको छ तपाईँ आफूले?
त्यस्तो खासै भेटेको छैन, हामी न्युजबारे पनि यसो सम्पर्क गरेर चाहिँ हामीले उहाँलाई चाहिँ भेटेको हो।
ए, अनि नजिकका आफन्त कोही त्यस्तो पीडित भएर तपाईँलाई म त पीडित भएँ भनेर भन्नुभएको छ?
ए, उहाँ त्यस्तो छैन खासै, हामीले पीडित भनेको उहाँ एकजना देखेको चाहनाले चाहिँ हामीले त्यहाँबाट सहयोग गरेर चाहिँ हामीले पैसा साह्रै कति तपाईँको चाहिँ 2,80,000 रुपियाँ हाम्रो तर्फबाट चाहिँ हाम्रो कम्पनीबाट हामीले उठाएर दियौँ उहाँलाई।
तपाईँको अब यो 2 सालको बसाइमा साउदीको रोजगारीको कस्तो अनुभव छ?
त्यहाँको रोजगारीको लागि जस अहिलेसम्म तपाईँको अलिकति के छ भने उहाँको नियम अलिकति कडा छ, नियम अनुसार चल्नुपर्ने हुन्छ होइन, नियम अनुसार चाहिँ चल्यो भने राम्रै ठिकै लाग्छ हामीलाई। नियम अनुसार अब मान्छेहरूले गल्ती गर्छन्, गल्तीलाई त सजाय दिन्छै दिन्छ जसरी भयो नि।
अब नयाँ कामदारहरू चाहिँ नपठाऊ भन्छ त्यहाँको दूतावासले होइन,
नयाँ
कामदारहरूलाई के भन्नुहुन्छ, के सुझाव छ?
नयाँ कामदारलाई नपठाऊ भनेको हुनाले उहाँहरूले चाहिँ के गर्छ भने अहिले चाहिँ अहिलेको स्थितिमा चाहिँ उहाँहरूले चाहिँ हाम्रै चाहिँ मान्छे अब हुन्छ नि त्यहाँ अब उत्पादन भयो, पहिला थिएन त्यस्तो, अब त्यति मान्छे कामदार थिएन, उहाँहरूलाई पनि अब काम दिनुपर्ने भनेर चाहिँ उहाँहरूले सूचना गरिरहेछ। अब नेपाली अथवा बाहिरको मान्छेहरू धेरै नल्याउने, अब बिस्तारै आउट गर्ने भनेर चाहिँ सुनिरहेछ हामीले।
साउदीमा लामो समयदेखि काम गर्नेहरूलाई खासै समस्या छैन, तर नयाँ कामदारलाई भने साउदीमा समस्यै समस्या छ। त्यसैले समस्या पर्नु अघि नै सचेतना अपनाउनु राम्रो हो। आज भोलि नै साउदी अरबमा रोजगारीका लागि नजानु बुद्धिमानी हुन्छ। रोजगारीका लागि त्यहाँ जाँदा अलपत्र पर्ने सम्भावना धेरै हुन्छ। त्यहाँ पुगेर अप्ठ्यारोमा परेको भए नेपाली दूतावासमा सम्पर्क गरेर सहयोग लिन सकिन्छ।
तपाईँ पनि साउदीमा हुनुहुन्छ र अलपत्र अवस्थामा हुनुहुन्छ भने साउदीको रियाद स्थित नेपाली दूतावासको कार्यालयमा 01141111108 र जेद्दा स्थित महावाणिज्य दूतको कार्यालयको फोन नम्बर 012226665 सम्पर्क गरेर सहयोग लिन सक्नुहुन्छ। अनि तपाईँका नातेदार साउदीमा कार्यरत छन् भने घरका मानिसले पनि आफन्तको सोधीखोजी गर्नुपर्छ। अप्ठ्यारोमा परेको भए आवश्यक सहयोगको लागि नेपालबाटै पनि प्रयत्न गर्नुपर्छ।
कार्यक्रम देश परदेशमा अबको पालो तपाईँका प्रश्न र हामीले खोजेका उत्तरको। कुवेतबाट शरण कुमार भुजेल सोध्नुहुन्छ, म सन् 2007 साउदी अरब गएको थिएँ, भने जस्तो काम र कमाई नभएपछि 3 वर्ष अवैधानिक भएर काम गरे फेरि सन् 2010 17 दिन जेल सजाय भोगेर पासपोर्ट बिना नेपाल फर्किए। अहिले कुवेतमा छु, अब म नेपाल फर्केर फेरि साउदी जान पाउँछु कि पाउँदिन?
शरणजी, तपाईँको जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ नेपाल वैदेशिक रोजगार व्यवसाय संघका प्रथम उपाध्यक्ष कुमुद खनाल।
अब यसमा चाहिँ उहाँलाई कुन केस लगाएको छ? नर्मल्ली साउदीमा त्यस्तो इलिगल भएकोलाई पहिला 2 वर्ष प्रतिबन्ध लाउँथे, तर पछिल्लो समाचार अनुसार चाहिँ नि यो डिसेम्बर हो कि नोभेम्बरबाट चाहिँ नि 1 महिनापछि अथवा नेक्स्ट डेदेखि नै इलिगल्ली हटाउने भनेको छ। उहाँलाई कुन क्राइम कुन चार्ज लगाएर पुलिसले लकअपमा राखेको र उहाँलाई रिपोर्ट गरेको त्यो उहाँलाई थाहा छ भने, कुनै अफेन्स गरेको चोरी चकारी अथवा कुनै त्यहाँको ल ब्रेक गरेको छैन भने उहाँ मजाले जान सक्नुहुन्छ। त्यसको लागि सबैभन्दा राम्रो के भने उहाँलाई साउदी जान चाहने हो भने साउदीको आफूले इच्छाएको काममा म्यान पावरमा एप्लाई गर्यो भने यदि उहाँ प्रतिबन्ध रहेछ भने एम्बेसीले नै भिसा लगाइदिन्न, त्यो भयो भने रोकिन्छ। त्यही इनिसियल्ली मेडिकलको खर्च चाहिँ हुन्छ। उहाँ
नाम र ठेगाना उल्लेख नगरी एकजना साथीले एसएमएसमा सोध्नु भएको छ, म मलेसियाबाट मेडिकल फेल भएर फर्केको हुँ, अहिले मेडिकल फिट छु, अब म कुन कुन देशमा रोजगारीका लागि जान सक्छु होला? बेनामी साथी, तपाईँको जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ नेपाल स्वास्थ्य व्यवसायी महासंघका केन्द्रीय प्रतिनिधि सुरेश पौडेल।
तपाईँ मलेसियाबाट मेडिकल अनफिट भएर फर्किनु भएको छ भने तपाईँ मलेसिया चाहिँ अब जान मिल्दैन, किनभने मलेसियाको फोइमाको वेबसाइटमा तपाईँको अनसुइटेबल जब भनेर एउटा रिपोर्ट हालिसकेको हुन्छ, जुन चाहिँ त्यो चेन्ज हुँदैन, त्यस कारण तपाईँ मलेसिया जान मिल्दैन। र अन्य देशमा त्यही गएर काम गर्न सक्नुहुन्छ, अन्य देशको लागि कुनै समस्या रहँदैन। अहिले फिट हुनुहुन्छ भने, यदि अहिले पनि अनफिट हुनुहुन्छ भने चाहिँ तपाईँ जान मिलेन, यदि अहिले फिट हुनुहुन्छ भने तपाईँ अन्य देशमा जान सक्नुहुन्छ।
यिनै सामग्रीसँगै हामी पनि कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तपाई पनि हरेक दिन बिहान 9 बजेदेखि 10 बजेभित्र पैसा नलाग्ने टेलिफोन 1660015566 फोन गरेर आफ्ना विचार वा वैदेशिक रोजगार सम्बन्धी कुनै जिज्ञासा तथा गुनासो रेकर्ड गराउन सक्नुहुन्छ अथवा बिहान 5 बजेदेखि राति 11 बजेसम्म 01500092 फोन गरेर पनि तपाईँका कुरा रेकर्ड गराउन मिल्छ
यसै गरी एसएमएसमा पनि आफ्ना विचार वा प्रश्न पठाउन सकिन्छ त्यसका लागि मोबाइलको मेसेज बक्समा देश परदेशको छुटकरी रूप डीपी टाइप गरी एक स्पेस छोडेर आफ्ना कुरा लेख्नुहोस् अनि 35566 एसएमएस गर्नुहोला डीईएसएच देश @unn.com.np मा इमेल गरेर अथवा हाम्रो फेसबुक पेजको भित्तो अथवा facebook.com/उज्यालोमा लेखेर पनि आफ्ना सन्देश हामीलाई पठाउन सक्नुहुन्छ साथै उज्यालो एप्लिकेशन र वेबसाइटमा राखिएका फर्म भरेर पनि तपाईँ देश परदेशमा सामेल हुन सक्नुहुन्छ
तपाईँका विचार सुझाव प्रतिक्रिया र तपाईँका आफ्ना कथा अरूका लागि पनि चाखलाग्दा छन् भने ती अनुभव विचार र व्यथा लेखेर पठाउन नभुल्नुहोला तपाईका कथा व्यथा देशपरदेश.उज्यालोअनलाइन.com मा पनि प्रकाशित हुन्छन्
अनि उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि देशपरदेश.उज्यालोअनलाइन.com मा प्रकाशन र प्रसारण भएका समाचार सहित अरू सामग्री पढ्न र सुन्न सकिन्छ उज्यालोको एन्ड्रोइड भर्सनको एप्लिकेशन गुगल प्ले स्टोर र आईओएसको एप स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ एप्लिकेशनबाट पनि हामीलाई तपाईँका प्रतिक्रिया कथा व्यथा आफन्तलाई सन्देश र आफैले खिचेका विदेशको काम झल्कने फोटो पठाउन सक्नुहुनेछ
देशभरका विभिन्न एफएम रेडियो स्टेशनहरू उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजका लागि सकियो कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद अनि प्रविधिमा साथ दिने साथी दिनेश निरौलालाई पनि धन्यवाद कार्यक्रम सुनिसकेपछि सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला आजको देश परदेश कार्यक्रमबाट साथीहरू गोपाल गुरागाई उजिर कार्की उमङ्ग पराजुली र रुबिना श्रेष्ठसँगै म ऋतु थेवेलाई पनि बिदा दिनुहोस् नमस्कार